नमस्कार, आर्थिक नेपाल कार्यक्रमबाट तपाईं यो कार्यक्रम प्रत्येक शनिबार बिहान 7 बजेको समाचार पछाडि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ।
आजको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको सरकार गठन भएको 100 दिनमा अर्थतन्त्रको समग्र स्वरूपमा सकारात्मक सुधार, प्रतिनिधि सभाबाट सम्पत्ति शुद्धिकरण, मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 पारित, नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्नका लागि विधेयक महत्वपूर्ण हुने अर्थमन्त्री डाक्टर सुवर्णी मुवागलेको भनाई, भन्सार प्रशासनको आधुनिकीकरण र रोजगारी सृजनामा सहयोग पुर्याउने उद्देश्यका साथ एसियाली विकास ब्याङ्क एडिबीद्वारा नेपाललाई 7 अर्ब 50 करोड ऋण सहयोग र नेपाल राष्ट्र ब्याङ्कले वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण 2083 सुरु गर्ने लगायतका आर्थिक प्रसङ्ग प्रस्तुत गर्छौं।
अर्थतन्त्रको पुनरुत्थानका लागि सरकारले अवलम्बन गरेका उपायको सकारात्मक परिणाम देखा पर्न थालेको छ। रासोपा नेतृत्वको सरकार गठन भएको 100 दिनमा राजस्व संकलनमा भएको सुधार तथा अर्थतन्त्रको समग्र स्वरूपमा आशातीत परिवर्तन देखा परेको छ। निजी क्षेत्रमा विश्वास, लगानीमा विस्तार तथा दात्री निकायको विश्वासमा समेत बढोत्तरी भएको छ। सरकारले लगानी मैत्री वातावरण निर्माण गरेको छ। निजी क्षेत्रको माग अनुसार नै 1 दर्जनभन्दा बढी पुराना र अव्यवहारिक कानूनको खारेजी प्रक्रिया अघि बढाइएको छ। अव्यवहारिक र अनावश्यक कार्यालयलाई खारेज गर्ने तथा कर कानूनमा सुधार गर्ने जस्ता कामका कारण थप विश्वासको वृद्धि भएको छ। गत चैत 13 गते अर्थमन्त्रीको पदभार ग्रहण गर्दै अर्थमन्त्री डाक्टर सुवर्णी मुवागलेले मुलुकको आर्थिक पुनरुत्थान र सुशासनका लागि ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। उहाँले निजी क्षेत्र र आम नागरिकलाई समस्यामा पार्ने 15 पुराना कानून खारेज गर्ने प्रक्रिया सुरु गर्ने निर्णय समेत गर्नुभएको थियो। उच्चस्तरीय आर्थिक सुधार सुझाव प्रतिवेदन र विभिन्न व्यावसायिक संगठनका सिफारिसका आधारमा यस्तो निर्णय गरिएको उहाँको भनाइ थियो। पदभारको दिन व्यक्त गर्नुभएको मार्गदर्शनका आधारमा नै अर्थ मन्त्रालयले आफ्ना गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाएको छ। आर्थिक उन्नयनका लागि अर्थतन्त्रको आकारमा उल्लेख्य वृद्धि गर्नुपर्छ भन्ने मान्यताका साथ सरकारले आफ्ना गतिविधिलाई अगाडि बढाएको छ। ऊर्जा उत्पादन, पर्यटन, आईसीटी, कृषि पूर्वाधार र संस्थागत सुधार गरी अर्थतन्त्रको आकारमा बढोत्तरी गर्ने र त्यसका लागि मिसन मोडमा काम सुरु भएको अर्थमन्त्रीले पटक पटक बताउँदै आउनु भएको छ। आगामी आर्थिक वर्षको बजेटलाई पनि सोही अनुरूप नै केन्द्रित गरिएको छ। स्थिर मूल्यमा वार्षिक कम्तीमा 7% आर्थिक वृद्धि हासिल गर्ने र 5 देखि 7 वर्षभित्र नेपालीको प्रति व्यक्ति आय $3,000 पुर्याउने लक्ष्य सरकारले लिएको छ।
प्रतिनिधि सभाको बिहिबारको बैठकबाट सम्पत्ति शुद्धिकरण, मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 पारित भएको छ। विधेयकमाथिको दफावार छलफल र अर्थमन्त्री डाक्टर सुवर्णी मुवागलेको जवाफपछि बहुमतले विधेयक पारित गरेको हो। विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले भ्रष्टाचार र आर्थिक अपराधका विषयलाई कसरी रोक्न सकिन्छ भन्नेमा सार्थक बहस गर्न आवश्यक रहेको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले ग्रे लिस्टबाट नेपाललाई बाहिर निकाल्नका लागि विधेयक महत्वपूर्ण हुने बताउनुभयो।
यसमा हामीले किन पनि यो राजनीतिक हतियारको रूपमा अगाडि लान हुँदैन भने हामीले ग्रे लिस्टबाट निकाल्नु छ। ग्रे लिस्टको टेक्निकल डेफिनेसन नै के हो भने जुरिस्डिक्सन अन्डर इन्क्रिज्ड स्क्रुटिनी, अर्थात् हामीले गरेका हर गतिविधिमाथि असाध्यै चरम चर्को निगरानी भइरहेको छ। त्यसैले सम्पत्ति शुद्धिकरण जस्तो विषयलाई हामीले राजनीतिक अभिष्ट पुरा गर्नको लागि दुरुपयोग गर्यौँ भने हामी यो ग्रे लिस्टबाट निस्कन सक्दैनौँ। मैले निवेदन गरिसकेको छु यस सम्मानित सदनमा, हामीले सत्तामा आउँदै गर्दा, सरकारमा आउँदै गर्दाखेरि 2 कालो धब्बाबाट निस्कने सङ्कल्प गरेका छौँ। एउटा युरोपियन युनियनको एभिएसन सेफ्टी लिस्टबाट पनि हामी निस्कनु पर्नेछ, पर्यटन क्षेत्रलाई अर्कै उचाइमा पुर्याउनु पर्नेछ। अर्को यो बाँकी दुनियाँसँगको हाम्रो वित्तीय सम्बन्ध नै टुट्ने जोखिम राख्ने यो ग्रे लिस्टको विषयबाट पनि सकेसम्म चाँडै निस्कनुपर्छ भन्ने छ। कसैले धन धेरै कमायो, कसैले घर ठड्यायो, अहिले तडक भडक जीवनशैली अप्नायो भन्दैमा सम्पत्ति शुद्धिकरण लगाउने होइन। सम्पत्ति शुद्धिकरण दोस्रो तहमा आकर्षित हुने विषय हो। पहिलो चरणमा हामीले त्यो सम्बद्ध कसुर प्रेडिकेट अफेन्स स्ट्याब्लिस गर्नुपर्छ। कसैले तस्करी गर्यो, कसैले भ्रष्टाचार गर्यो इत्यादि भन्ने त्यो प्राइमरी अपराध स्थापित हुनु पर्यो र त्यो क्राइमबाट आर्जित जुन लाभ हुन्छ नि, प्रोसिड्स फ्रम क्राइम, त्यसलाई चाहिँ वैध बनाउनको लागि त्यो व्यक्तिले चालेका कदमहरू पछि बल्ल सम्पत्ति शुद्धिकरण आकर्षित हुन्छ। तर यो विषयको पनि व्यापक दुरुपयोग गरिएको थियो। पहिला कोही मान्छे मन परेन, सम्पत्ति शुद्धिकरण लगाइदिए। त्यसैले हामी त्यही गर्न खोजेका होइनौँ, यही फरक छ। राजनीतिक यो कल्चरलाई हामी तोड्न चाहन्छौँ। हाम्रो एउटै मात्र अर्जुन दृष्टि लक्ष्य मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्ने हो, र त्यसका लागि जे जे गर्नुपर्छ गर्ने, जे जे गर्नु हुँदैन नगर्ने।
अर्थमन्त्री डाक्टर वाग्लेले सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा 13 निकायले चलाउन सक्ने भन्दै व्यापक छलफलबाट आर्थिक अपराधिक गतिविधि रोक्नुपर्नेमा जोड दिनुभयो।
उल्लेखित सबै कसुर ऐनमा हाल रहेको सम्बद्ध कसुरको परिभाषाभित्र रही सोही ऐनको अनुसूचीमा समावेश रहेका, उक्त अनुसूची कुनै कसुरको सीमामा सीमित नरही व्यापक रहेको, कसुर नै पहिचान नभएको अवस्थामा समेत उजुरी दिन सक्ने व्यवस्था संशोधन विधेयकमा रहेकोले विधेयकको व्यवस्था थप सशक्त रहेको जानकारी म दिन चाहन्छु। ऐनको दफा 14 त्यस्तो उजुरी विभागले प्राप्त गरेमा समेत सामान्य जाँचबुझ गरी मूल कसुर अनुसन्धान गर्ने निकायमा पठाउने व्यवस्था गरेको छ। प्रचलित कानुन बमोजिम त्यस्ता अनुसन्धान गर्ने निकाय 13 भन्दा बढी। यहाँ एउटा भ्रम पाएँ मैले, मान्यज्यूहरूले यो सम्पत्ति शुद्धिकरण विभाग चाहिँ प्रधानमन्त्री कार्यालय अन्तर्गत छ, यसलाई अख्तियारले मात्र हेरे पुग्ने भन्ने छ, त्यो गलत हो। सम्पत्ति शुद्धिकरण विभाग अर्थ मन्त्रालय अन्तर्गत छ, पहिला प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेको थियो र व्यापक त्यहाँबाट उजुरी सङ्कलन गरेर ठुलो पोलिटिकल हरासमेन्टको कुसंस्कार बसाइएको थियो, त्यसलाई हामी सुधार्दैछौँ। यसलाई प्रोफेसनल्ली अगाडि लानुपर्छ भनेर अहिले यो अर्थ मन्त्रालय अन्तर्गत नै छ, र अख्तियारले पनि सम्पत्ति शुद्धिकरणको मुद्दा चलाउन मिल्छ। तर यसरी सम्पत्ति शुद्धिकरणको मुद्दा चलाउन मिल्ने निकायहरू 13 छन् नेपालमा, उनीहरूले टेक्ने ऐनहरू 50 भन्दा बढी छन्। हाम्रो यसै वर्षको एउटा योजना चाहिँ यो सम्पत्ति शुद्धिकरण मात्र होइन, अलि सशक्त आर्थिक अपराध विरुद्धको अख्तियार जस्तै जस्तै निकाय इकोनोमिक क्राइम्स अथोरिटी जस्तो बनाउन सकिन्छ कि भनेर छलफलमा जाओस् भन्ने पनि हाम्रो चाहना छ। तर अहिलेलाई ग्रे लिस्टमा परिरहेको अवस्थामा त्यो सेन्स अफ अर्जेन्सीका साथ हामीले काम गर्नुपर्ने भए भएर यी विधेयकहरूलाई अझ सशक्त बनाउँदै जानुपर्ने हुन्छ नै। ऐनको दफा 13 उपदफा 1 खण्ड कको व्यवस्थासँग दुविधा सिर्जना हुन सक्ने र जसका कारण फौजदारी न्याय प्रणालीका सिद्धान्त वा मान्यतामा समेत प्रश्न सिर्जना गरी गलत तत्त्वले फाइदा लिन सक्ने सम्भावना बढाउन सक्ने भएको, विगत 15 करिब यस्तै कारणले समेत समस्या आई अनुसन्धान अभियोजनको क्षेत्रमा नेपालको कानुनी क्षेत्रको स्तरमापन आंशिक रहेकोमा विश्वव्यापी मान्यता र मुलुकको अनुकूल हुने गरी 2080 चैत्रमा भएको ऐनको संशोधनले नेपालको अन्तर्राष्ट्रिय जगतमा स्तरोन्नति भएकोले यी सबै क्षेत्रका चुनौतीको हल विधेयकको व्यवस्थाले गर्ने हुँदा सोही बमोजिम हुन उपयुक्त रहेको हाम्रो धारणा छ। एकै जरियाबाट सिर्जना भएको विषय फरक फरक निकायबाट अनुसन्धान गर्दा राज्यको लागत अदालती प्रणाली र बिगो असुल उपर समेतमा समस्या पर्ने भएकोले विधेयकको व्यवस्था उपयुक्त रहेको छ भन्ने मेरो जिकिर छ।
अर्थमन्त्री डाक्टर वाग्लेले पूर्वाग्रह प्रेरित भएर कसैलाई दुःख दिने नियत राखेर विधेयक ल्याउन खोजिएको भन्ने आरोप झुटा रहेको उल्लेख गर्नुभयो।
भन्सार प्रशासनको आधुनिकीकरण, व्यापार प्रवर्धन र रोजगारी सिर्जनामा सहयोग पुर्याउन एसियाली विकास बैङ्क एडिबीले नेपाललाई करिब 7.50 अर्ब रुपियाँ ऋण उपलब्ध गराउने भएको छ। नीतिमा आधारित यस्तो ऋण एडिबीले हालै स्वीकृत गरेको हो। दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग भन्सार तथा आपूर्ति व्यवस्था सुधार कार्यक्रम अन्तर्गतको यस ऋणले भन्सार प्रक्रियालाई अगाडि बढाउन र आपूर्ति व्यवस्थापन विकासका लागि सहयोग पुग्ने एडिबीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। कार्यक्रमको कार्यान्वयन मार्फत जोखिममा आधारित जाँच पास र सरलीकृत प्रक्रिया मार्फत भन्सारको आधुनिकीकरण र पर्याप्त पूर्वाधार, नियामकीय व्यवस्था र समन्वय मार्फत आपूर्ति व्यवस्थालाई व्यवस्थित बनाइने जनाइएको छ। यस्ता सुधारहरूले व्यापारको लागत घटाउने छ भने सीमापार अनुमान योग्यता र आपूर्ति श्रृङ्खलाको दक्षतामा सुधार गर्नेछ र सामानको प्रभावकारी ओसार पसारमा सहयोग पुग्नेछ विज्ञप्तिमा भनिएको छ। नेपालको आर्थिक रूपान्तरण र क्षेत्रीय बजारमा आबद्धताका भन्सार र आपूर्ति व्यवस्था महत्वपूर्ण रहेको नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोसवाले बताउनु भएको छ। यो कार्यक्रमले सीमापार व्यापारलाई छिटो थप अनुमान योग्य र लागत प्रभावी बनाएर व्यावसायिक वातावरणलाई बलियो बनाउनेछ, प्रतिस्पर्धात्मक बढाउनेछ, लगानी आकर्षित गर्नेछ र गुणस्तरीय रोजगारी सिर्जनामा सहयोग गर्नेछ उहाँले भन्नुभयो। नेपालको 16 योजना र निजी क्षेत्रको नेतृत्वमा हुने वृद्धिलाई प्रवर्धन गर्दै अर्थतन्त्रको विविधीकरण गर्न पनि यो कार्यक्रमले सहयोग पुग्ने एडिबीले जनाएको छ। नेपालको कुल गृहस्थ उत्पादन जीडिपीमा आन्तरिक पर्यटन क्षेत्रले 2.65% योगदान पुर्याएको राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय पर्यटन सर्वेक्षण 2081-82 देखाएको छ। कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार आन्तरिक पर्यटकहरूले वर्षमा कुल 3,81,81 करोड रुपियाँ खर्च गर्ने गरेका छन्। यो गत वर्षको 54,54 अर्ब रुपियाँ बराबरको कुल अर्थतन्त्रको आकारमा 2.65% हिस्सा हो। पर्यटन सेटेलाइट लेखाको अन्तर्राष्ट्रिय अवधारणामा आधारित रहेर तयार गरिएको यो सर्वेक्षण नेपाल सरकारकै लगानीमा राष्ट्रिय तथ्याङ्क कार्यालयले पहिलो पटक सम्पन्न गरेको हो। यसअघि पर्यटन बोर्डसँगको सहकार्यमा यस्तै अध्ययन गर्ने प्रयास भए पनि त्यो सफल हुन सकेको थिएन। सर्वेक्षण अनुसार नेपालका कुल परिवार मध्ये झण्डै 52%, करिब 36 लाख परिवारका कुनै न कुनै सदस्यले वर्षभरिमा कम्तीमा एकपटक आन्तरिक भ्रमण गरेका छन्। भ्रमण गर्ने एक परिवारले औसतमा वर्षको 5 पटकसम्म आन्तरिक यात्रा गर्ने गरेको तथ्याङ्कले देखाएको छ। लामिछानेका अनुसार नेपालीहरूको आन्तरिक भ्रमणमा स्वास्थ्य उपचार, किनमेल, सामाजिक कार्य र धार्मिक सांस्कृतिक प्रयोजनका लागि गरिने भ्रमणको हिस्सा बढी छ, जबकि विशुद्ध मनोरञ्जन र रमाइलोका लागि गरिने भ्रमण तुलनात्मक रूपमा एकदमै कम पाइएको छ। साथीभाइ तथा आफन्त भेट्न जाने र धार्मिक प्रयोजनको पर्यटन नेपालमा उल्लेखनीय रूपमा बढेको छ। मनोरञ्जन केन्द्रित भ्रमण न्यून रहेकाले यस क्षेत्रमा नयाँ नीतिगत व्यवस्था आवश्यक रहेको उहाँले बताउनुभयो। यही तथ्यलाई अझ स्पष्ट पार्दै सर्वेक्षणले एकै दिनमा फर्किने आन्तरिक भ्रमणकर्ताहरूको मुख्य उद्देश्य किनमेल रहेको देखाएको छ भने स्वास्थ्य उपचार र आफन्त भेटघाटले समान 20.1% हिस्सा ओगटेका छन्। रात बिताउने भ्रमणकर्ताहरूमा भने 65.5% साथीभाइ तथा आफन्तसँगको भेटघाटलाई नै मुख्य उद्देश्य बनाएका छन्। सन् 2026 जुन महिनामा 91,363 विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्याङ्क अनुसार जुनमा हवाई मार्गबाट आउने पर्यटक गत वर्षको जुनका तुलनामा 19.5% बढेको देखिएको छ। जुनमा नेपाल आउने पर्यटक मध्ये सबैभन्दा धेरै दक्षिण एसियाली मुलुकबाट 48,254 जना आएका छन् भने जुन कुल आगमनको 52.8% हो। भारतबाट मात्रै 41,809 जना पर्यटक आएका छन्। अन्य एसियाली मुलुकबाट 16,152 पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको 17.68% हो। चीनबाट 9,995 पर्यटक आगमन भएको छ भने जापानबाट 925, दक्षिण कोरियाबाट 914 तथा थाइल्यान्डबाट 514 पर्यटक नेपाल आएका छन्। युरोपबाट कुल 6,954 नेपाल भ्रमणमा आएका छन्। युरोपेली मुलुक मध्येबाट बेलायतबाट 2,500, जर्मनीबाट 557 र फ्रान्सबाट 502 पर्यटक नेपाल आएका छन्। अमेरिकाबाट 11,836 पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको 12.95% हो। यस अवधिमा क्यानाडाबाट 1,011 र ब्राजिलबाट 104 पर्यटक नेपाल आएका छन्। वित्तीय सेवाप्रति ग्राहकको सन्तुष्टि अनुभव र धारणा मापन गर्न वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण 2083 सुरु गरिने भएको छ। देशका 77 जिल्लाबाट 10,404 नमुना संकलन गरी वित्तीय सेवाको पहुँच, गुणस्तर र ग्राहक संरक्षणको अवस्थाबारे अध्ययन गरिने नेपाल राष्ट्र ब्याङ्कले जनाएको छ। वित्तीय सेवाप्रति सेवाग्राहीको सन्तुष्टि स्तर मापन तथा वित्तीय सेवा प्रवाहको गुणस्तर मूल्याङ्कन गर्ने उद्देश्यले सर्वेक्षण सञ्चालन गरिन लागेको हो। सर्वेक्षण मार्फत वित्तीय सेवाको पहुँच, स्तर, पारदर्शिता, गुनासो व्यवस्थापन, ग्राहक संरक्षण तथा समग्र वित्तीय सेवाप्रतिको उपभोक्ताको धारणा र अनुभवको अध्ययन गरिने जनाइएको छ। सर्वेक्षणबाट प्राप्त नतिजालाई वित्तीय ग्राहक संरक्षण तथा वित्तीय सेवाको गुणस्तर अभिवृद्धि सम्बन्धी नीति, कार्यक्रम र नियामकीय व्यवस्थामा सुधारका लागि उपयोग गरिने अपेक्षा राष्ट्र ब्याङ्कले गरेको छ। सर्वेक्षणलाई प्रभावकारी र विश्वसनीय बनाउन सम्बन्धित सबै पक्षलाई यथार्थ र निष्पक्ष जानकारी उपलब्ध गराई तथ्याङ्क संकलनमा सहयोग गर्न राष्ट्र ब्याङ्कले आग्रह गरेको छ। सर्वेक्षणमा सहभागिता स्वैच्छिक रहने तथा सहभागीले आफूलाई असहज लागेको प्रश्नको उत्तर दिन अस्वीकार गर्न सक्ने व्यवस्था पनि गरिएको छ।
हवस् त, कार्यक्रम आर्थिक नेपाल आजलाई यति नै। कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।